بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ نساء کی 58 اور 59 آیتوں کی تلاوت اور انواد سنیں گے۔ تلاوت کا شرح پراپت کیا ہے قاری شہاد محمد انور نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إن الله يأمركم أن تؤدوا الأمانات إلى وَإِذَا حَكَمْتُمْ بَيْنَ النَّاسِ أَن تَحْكُمُوا بِالْعَدْلِ إِنَّ اللَّهَ نِعِمَّا اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، نسندیہ ایشور تمہیں آدیش دیتا ہے کہ امانتوں کو ان کے مالکوں کو لوٹا دو، اور جب کبھی لوگوں کے بیچ فیصلہ کرو تو نیائے سے فیصلہ کرو، نسندیہ ایشور تمہیں اچھے اپدیش دیتا ہے، نشچت روپ سے وہ سننے اور دیکھنے والا ہے۔ ہے ایمان والو، ایشور کا آگیا پالن کرو، تتھا پیغمبر اور سوئم تم میں سے ایشور دوارا نردھارت لوگوں کا آگیا پالن کرو۔ یدی کسی بات میں تم میں وواد ہو جائے تو اسے ایشور کی کتاب اور پیغمبر کی اور پلٹاؤ، یدی تم ایشور اور پلے پر ایمان رکھتے ہو۔ نسندیہ وادوں کو سماپت کرنے کے لیے یہ پدھتی بہتر ہے اور اس کا انت ادھک بھلا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستوں، آج شنیوار ہے، نومبر کی آج 12 تاریخ ہے، ربیع ثانی کی 17 اور آبان ماہ کی 21 تاریخ۔ کارکرم میں آپ پہلے وشو سماچار سنیں گے، پھر راجنیتک چرچا پیش کی جائے گی، اس کے بعد ساپتاہک کارکرم ہوگا ایران بھرمڑ۔ سبھا کے انت میں ہم آپ کو سنوائیں گے ایک انیہ ساپتاہک کارکرم اجول بھوش۔ تو دوستو، یہ تھی روپ ریکھا۔ اب کچھ ہی چڑھوں میں وشو سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ مریم مہردادی اور قائم رضوی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ جنرل حسین سلامی نے کہا کہ دیش پرگتی کے راستے پر بڑھ رہا ہے۔ یوکرین نے امریکہ نرمت میزائل سے لوہانس پر حملہ کیا۔ روس نے امریکی راشٹرپتی کے پریوار کے کچھ سدسیوں کو پرتبندھت کر دیا ہے۔ قطر نے کہا کہ اسرائیل سے سمبندھ سامان نہیں کریں گے۔ اور اب آپ وستار سے سماچار سنیے۔
IRGC کے سینئر کمانڈر نے کہا ہے کہ دشمن بھیبھیت ہے، وہ ہمیں نرنتر سندیش بھجوا رہا ہے کہ ہم پر حملہ نہ کیا جائے۔ جنرل حسین سلامی نے ایران کے میزائل کارکرم کے سنستھاپک شہید جنرل حسن تہران مقدم کی یاد میں آیوجت ایک کارکرم میں کہا، ہمارے شترو دیشوں نے اپنی اچھائیں ایک دوسرے سے جوڑ لی تھیں، وہ یہ سمجھ رہے تھے کہ انہوں نے سارے راستے بند کر دیے ہیں، لیکن ایرانی راست نے ان کی ناک زمین پر رگڑ دی۔ انہوں نے کہا کہ ہمارے دشمنوں کو ہم نے دشمنوں کو بتا دیا تھا کہ تمہیں چین سے نہیں رہنے دیں گے، اور نشچت روپ سے ہم ایسا کرنے کی طاقت بھی رکھتے ہیں۔ جنرل حسین سلامی نے کہا کہ پچھلے کئی دنوں سے دشمنوں کی حالت پتلی ہے، وہ بھیبھیت ہیں، اور کچھ دیشوں کی مدھیستتا سے ہمیں نرنتر سندیش بھی یہ بھیج رہے ہیں کہ ہم پر حملہ نہ کیا جائے۔ جنرل حسین سلامی نے اسپشٹ کیا کہ دشمن کے ایک ایک اپرادھ کا جواب دیا جائے گا، اور شہید کے خون کے ایک ایک قطرے کا بدلہ لیا جائے گا۔
لبنان کے اسلامی پرتیرودھ آندولن حزب اللہ کے مہاسچیو سید حسن نصر اللہ نے ایران کے حالیہ دنگوں اور دشمنوں کی یوجناؤں کی وفلتا کی اور سنکیت کرتے ہوئے بل دیا کہ ایران ایک بار پھر امریکی اسرائیلی فتنے پر سفل رہا اور اس دیش کی شکتی بڑھے گی۔ سید حسن نصراللہ نے اسلامی پرتیرودھ دیوس کے افسر پر کہا کہ شہیدوں کا دن سارے شہیدوں کا دن ہے۔ ان کا کہنا تھا کہ بحرین، ایران، فلسطین اور شتر کے انیہ شہید ہمارے شہید ہیں۔ سید حسن نصراللہ نے اسرائیل کے حالیہ سنسدی چناؤ کے بارے میں کہا کہ نیتن یاہو اور دوسروں میں کوئی انتر نہیں ہے، سب کے سب اپرادھی ہیں۔ نیتن یاہو یا کوئی اور آئے، ہمارے لیے کوئی فرق نہیں ہے۔ سید حسن نصراللہ نے لبنان اور اسرائیل کے بیچ سمندری سیما کے ریکھانکن کے سمجھوتے کے بارے میں کہا کہ سمجھوتے کی رکشا میں امریکی گارنٹی پر بھروسہ نہیں کیا جا سکتا، ہم لبنان کی شکتی پر بھروسہ کرتے ہیں جو واستوک گارنٹی ہے۔
یوکرین کے سینکوں نے امریکہ کے ہمارز میسائل سسٹم سے لوہانسک پر حملہ کیا ہے۔ مہر سماچار ایجنسی کے انوسار لوہانس ریپبلک نے شنیوار کو ایک بیان جاری کر کے یہ بتایا ہے کہ یوکرین کی سینا نے امریکی میسائل سسٹم ہیمار سے لوہانس کے استاخانون نگر پر دو میزائل داغے۔ اس بیان کے انوسار یوکرین کی سینا لوہانس اور دونیتس کے آواسی شیتروں پر حملے کر رہی ہے۔ اس سے پہلے روس کے رکشا منترالے نے شکروار کو ایک بیان جاری کر کے لوہانس پر یوکرین کے ایک حملے کو وفل بنائے جانے کی بھی سوچنا دی تھی۔ روس کے رکشا منتری نے کہا تھا کہ ہم لوگوں کو شتیگرست کرنے کے ادیش سے یوکرین کے سین شما کیجیے گا روس کے رکشا منتری کہتے ہیں کہ عام لوگوں کو شتیگرست کرنے کے ادیش سے یوکرین کے سینک عام لوگوں پر حملے کر رہے ہیں۔ انہوں نے کہا کہ یوکرین کے سینک زاپروزیا پرمانو بجلی گھر پر حملے کر رہے ہیں، وہ لوگوں پر جان بوجھ کر حملے کر رہے ہیں، جہاں بھی کچھ لوگ اکترت ہوتے ہیں وہ ان پر حملہ کر دیتے ہیں۔
اسٹونیا نے کھلے شبدوں میں کہا ہے کہ ہم یوکرین کے سینکوں کو ٹریننگ دے رہے ہیں۔ اسٹونیا کے رکشا منتری نے کہا ہے کہ ان کا دیش یوکرین کے سینکوں کو روس کے ورودھ جنگ کے لیے تیار کرنے کی ٹریننگ دے رہا ہے۔ فارس نیوز ایجنسی کے انوسار اسٹونیا کے رکشا منتری ہینو پوکر نے دعویٰ کیا ہے کہ یوکرین میں ان کے دیش کے ورودھ روس کے خطرے بڑھ رہے ہیں۔ انہوں نے الجزیرہ چینل سے وارتا میں کہا کہ ہم یوکرین کے سینکوں کو یدھ کے لیے تیار رہنے کی ٹریننگ دے رہے ہیں۔ پچھلے مہینے جب اسٹونیا کی سنسد نے ایک ووٹنگ کے دوران روس کو آتنکوادیوں کی سرپرستی کرنے والا دیش قرار دیا تھا۔ اسٹونیا کے سانسدوں کی سنکھیا 101 ہے اور ووٹنگ میں 88 سانسدوں نے روس کو آتنکوادی قرار دینے کے سمرتھن کی گھوشنا کی ہے۔
روس نے امریکی راشٹرپتی کے پریوار کے کچھ سدسیوں پر پرتیبندھ لگایا ہے۔ روس نے 200 امریکی ناگرکوں کے اپنے دیش میں گھسنے پر بین لگا دیا۔ ان 200 ناگرکوں میں امریکی راشٹرپتی جو بائیڈن کی بہن اور ان کے دو بھائی بھی شامل ہیں۔ مانا جا رہا ہے کہ پوتین نے یہ فیصلہ امریکہ دوارا خود پر لگائے گئے پرتیبندھوں کے بدلے میں لیا ہے۔ ویلری بائیڈن، اووینز، جیمس برائن بائیڈن اور فرانسس ولیم بائیڈن کو روس کی یاترا کرنے سے پرتیبندھت کر دیا گیا ہے۔ اس لسٹ میں وائٹ ہاؤس کے پریس سچیو کیرین جین پیئرے بھی شامل ہیں۔ روس یوکرین جنگ کے بعد سے امریکہ سمیت وبھن دیشوں نے روس پر کئی پرتیبندھ لگائے۔ ادھر یوکرین کے خرسان شیتر سے روسی سیناؤں کے ہٹنے کے بعد یوکرین کی سینا نے 11 نومبر کو وہاں پھر سے قبضہ کر لیا۔
گتن نے یہ بات پناہ دہ رہی ہے کہ زانی شاسن کے ساتھ اپنے سمبندھوں کو سامانیا نہیں کرے گا۔ فرانس پریس نے زانی سنچار مادھیموں کے حوالے سے رپورٹ دی ہے کہ قطر کی سرکار فلسطینیوں کا سمرتھن کرتے ہوئے اسرائیل کے ساتھ سمبندھ سامانیا کرنے کے پکش میں دکھائی نہیں دے رہی ہے۔ قطر کے ایک ادھیکاری نے کہا کہ زانی شاسن کے ساتھ سمبندھ سامانیہ کرنے کو لے کر ہماری نیتی استھر اور اپریورتنیہ ہے۔ اس ادھیکاری نے بتایا کہ سنیکت راشٹر سنگھ کی سرکشا پریشد کے پرستاؤ کے انوسار ہم ایک سوتنتر فلسطینی راشٹر کے گٹھن کے پکشدھر ہیں۔ فلسطین کو لے کر ہماری نیتی پہلے کی ہی طرح ہے، اس میں کوئی بدلاؤ نہیں آیا ہے۔ یاد رہے کہ سن 2020 میں امریکہ کے تتکالین راشٹرپتی ٹرمپ کی مدھیستتا سے سنیکت عرب امارات، بحرین، سوڈان اور موروکو نے اویدھ زائنی شاسن کے ساتھ اپنے سمبندھ سامانیہ کر لیے تھے۔ حالانکہ بہت سے عرب دیشوں نے اس کا کھل کر ورودھ کیا تھا۔ عرب راشٹروں کی اگر بات کی جائے تو ادھکانش راشٹروں نے اویدھ زائنی شاسن کے ساتھ سمبندھ سامانیہ بنانے کا ورودھ کرتے ہوئے اس کام کو فلسطینیوں کی پیٹ میں چھرا پھونکنے جیسا بتایا تھا۔
इसराइल के पूर्व प्रधानमंत्री नेतन्याहू का कहना है कि मेरे दोस्त बिन जायद ने मुझे यूएई आने का निमंत्रण दिया है। लिक्विड पार्टी के नेता और इसराइल के पूर्व प्रधानमंत्री ने एक ट्वीट में कहा कि संयुक्त अरब इमारात की सरकार के प्रमुख ने उन्हें अपने देश के दौरे का निमंत्रण दिया है। नेतन्याहू ने कहा कि संयुक्त अरब इमारात के प्रमुख जायद से हुई टेलीफोनी वार्ता के दौरान उन्होंने मुझे अपने देश की यात्रा का निमंत्रण दिया। रशिया टुडे न्यूज आउटलेट की रिपोर्ट के अनुसार नेतन्याहू ने अपने ट्विटर हैंडल पर लिखा है कि अब मैं अपने दोस्तों संयुक्त अरब इमारात के प्रमुख मोहम्मद बिन जायद से बात की और हमने सहमति व्यक्त की है कि ऐतिहासिक शांति समझौते के बाद, जिसे हमने अंजाम तक पहुंचाया, अपने संबंधों को हम अधिक विस्तृत करेंगे।
राष्ट्रसंघ ने इसराइल द्वारा कॉलोनी निर्माण के काम को पूरी तरह से अवैध बताया है। कूटनीति और उपनिवेशवाद के अंत के बारे में संयुक्त राष्ट्र संघ की विशेष समिति ने इसराइल द्वारा किए जा रहे कॉलोनी निर्माण के काम को गैरकानूनी घोषित कर दिया है। राष्ट्रसंघ की समिति ने फिलिस्तीनियों के लिए सहायता को जारी रखने और कॉलोनी निर्माण के अवैध होने की सर्वसम्मति से पुष्ट कर दी है। इस हिसाब से संयुक्त राष्ट्र संघ का यह फैसला हेग के अंतर्राष्ट्रीय न्यायालय द्वारा इस शासन के विरुद्ध कानूनी कार्रवाई करने का मार्ग प्रशस्त करेगा। इसी बीच बैतुल मुकद्दस के मामलों के विशेषज्ञ फखूरी अबू दैयाब ने बताया है कि अवैध ज़ायनी शासन आगामी कुछ दिनों के भीतर प्राचीन बैतुल मुकद्दस में कॉलोनी निर्माण की 38 योजनाएं लागू करने जा रहा है। उन्होंने बताया कि बैतुल मुकद्दस के यहूदीकरण के लिए अवैध ज़ायनी शासन यहाँ के बहुत से क्षेत्रों से फिलिस्तीनियों को बाहर निकालना चाहता है। उनके स्थान पर वो यहूदी पलायनकर्ताओं को लाकर बसाने के प्रयास में है।
लेबनान के इस्लामी प्रतिरोध आंदोलन हिजबुल्ला का कहना है कि अमरीका इस देश को नष्ट करने के प्रयास में लगा हुआ है। हिजबुल्ला के नेता अली दामूश का कहना है कि वाशिंगटन लेबनान संकट को गहरा करके उसको तबाह करना चाहता है। शेख अली दामूश ने कहा कि लेबनानियों के सहयोग और हिजबुल्ला की बरकत की वजह से लेबनान ने बिना किसी युद्ध के अपना अधिकार हासिल कर लिया। उन्होंने कहा कि वर्तमान समय में लेबनान समुद्र से तेल और गैस निकालने और सीमावर्ती समझौते को लागू करवाने में सक्षम रहा है।
सीरिया की सेना ने आतंकवादी गुट दाइश के विरुद्ध कार्रवाई करते हुए 24 आतंकियों को ढेर कर दिया। सीरिया में रूस के शांति केंद्र के उप प्रमुख ओलोग योगोरूफ ने बताया कि सीरिया की सेना और सुरक्षा कर्मियों ने दरा प्रांत में संयुक्त ऑपरेशन किया, जिसमें दाइश के 24 आतंकी मारे गए। उन्होंने कहा कि सीरिया की सेना और सुरक्षा कर्मियों ने दरा के अलबलद आवासीय क्षेत्र में दाइश के आतंकियों के विरुद्ध कार्रवाई की। ज्ञात रहे कि आतंकवादी गुट दाइश की तथाकथित सरकार समाप्त हो चुकी है, लेकिन इस गुट के बाकी बचे तत्व अभी भी इधर उधर फैले हुए हैं और आए दिन आम नागरिकों और सुरक्षा कर्मियों को निशाना बनाते रहते हैं। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है। राजनीतिक चर्चा। श्रोताओ, कार्यक्रम राजनीतिक चर्चा में आपका स्वागत है। मैं हूं अहमद अब्बास। कार्यक्रम में आज हम बात करेंगे ईरान विरोधी टीवी चैनलों की आपसी भिड़ंत की। कार्यक्रम राजनीतिक चर्चा में हम एक नजर डालेंगे दुनिया की आबादी के बारे में संयुक्त राष्ट्र संघ की एक विशेष रिपोर्ट पर। भारत नियंत्रित कश्मीर में राजनीतिक गतिविधियां तेज होती दिखाई दे रही हैं। श्रीनगर में एक बड़ी जनसभा का आयोजन किया गया। ये विषय भी राजनीतिक चर्चा में शामिल रहेगा। तो चर्चा के विषय यही हैं। आरंभ करते हैं ईरान विरोधी टीवी चैनलों की आपसी भिड़ंत से। लंदन स्थित बीबीसी फारसी और ईरान इंटरनेशनल के बीच आपसी भिड़ंत हो गई है। ये दोनों टीवी चैनल इस्लामी गणतंत्र ईरान में हालिया हफ्तों में दंगे और उपद्रव फैलाने में पूरी तरह लीन थे, मगर अब आपस में भिड़ गए हैं। जायजा ले रहे हैं सैयद मीसम।
लंदन स्थित दो टीवी चैनल जो हालिया दिनों में ईरान में हिंसा और दंगों के वार रूम के तौर पर काम कर रहे थे, अब अपने लक्ष्य में नाकामी के बाद एक दूसरे से ही भिड़ गए हैं। सितंबर के अंतिम दिनों में ईरान में हिंसा और दंगे भड़क उठे थे। शुरुआती दिनों से ही ईरान विरोधी विदेशी संचार माध्यमों ने इन दंगों को भड़काने में अपनी पूरी ताकत झोंक दी थी। लंदन स्थित बीबीसी फारसी और ईरान इंटरनेशनल ईरान में हिंसा भड़काने में सबसे आगे थे, बल्कि कहा जा सकता है कि इन्हीं दोनों टीवी चैनलों ने ईरान में हिंसा भड़काने में मुख्य भूमिका निभाई। ईरान में घटने वाली हालिया घटनाओं को लेकर इन दोनों टीवी चैनलों ने लगातार झूठ बोलने और उसे बड़े पैमाने पर फैलाने की रणनीति अपनाई थी, ताकि ईरान में विरोध नफरत में बदल जाए और गुस्सा उपद्रव का रूप ले ले। यहां तक कि इन टीवी चैनलों ने हत्याओं की योजनाओं को आगे बढ़ाया। इन चैनलों ने ईरान के घटनाक्रमों को लेकर पिछले 46 दिन में यानी 23 सितंबर से 9 नवंबर तक 38,000 झूठ बोले। ये दोनों टीवी चैनल जो ईरान के खिलाफ वार रूम की भूमिका निभा रहे थे, अब बीबीसी फारसी की एक एंकर की ऑडियो क्लिप के लीक हो जाने के बाद एक दूसरे के खिलाफ हो गए हैं और एक दूसरे पर कीचड़ उछाल रहे हैं। बीबीसी एंकर राना रहीमपुर की लीक होने वाली ऑडियो क्लिप में उन्हें कहते हुए सुना जा सकता है कि दंगाई ईरान को बांटने की साजिश रच रहे हैं। इसी के साथ वो कहती हैं कि ईरान इंटरनेशनल सिर्फ ऐसे विशेषज्ञों से इंटरव्यू कर रहा है जो ईरान के विभाजन की वकालत करते हैं। सऊदी फंड से चलने वाले ईरान इंटरनेशनल टीवी चैनल ने भी बीबीसी के खिलाफ अपने हमले तेज कर दिए हैं और उसे याद दिलाया है कि वो ब्रिटेन के लोगों द्वारा दिए गए टैक्स के पैसों से चलता है। इसके अलावा इस टीवी चैनल ने बीबीसी फारसी की एंकर राना रहीमपुर को ईरान का एजेंट करार दे दिया, जो निष्पक्ष होने का दावा करते हुए भी बीबीसी के जरिए ईरान की नीतियों को आगे बढ़ा रही हैं। दरअसल ईरान में उपद्रव और हिंसा की शुरुआत के बाद बहुत ही जल्द ईरान के सुरक्षा और खुफिया अधिकारी इस बात को समझ गए थे कि हिंसा और उपद्रव के पीछे दुश्मन ईरान को बांटने की साजिश रच रहा है। इसलिए इन अधिकारियों ने इस साजिश के प्रति चेतावनी दी और लोगों को सचेत किया। ईरान इंटरनेशनल ने इस दौरान 25 अलगाववादी पार्टियों के नेताओं से 125 बार बात की और उसे प्रसारित किया।
संयुक्त राष्ट्र संघ का कहना है कि आगामी 15 नवंबर को दुनिया का 8 अरबवां बच्चा पैदा होगा। दुनिया की आबादी पर संयुक्त राष्ट्र संघ की रिपोर्ट का जायजा ले रहे हैं अख्तर अब्बास।
वैश्विक आबादी की वृद्धि दर में 2020 से हालांकि 1% की गिरावट आई है, लेकिन संयुक्त राष्ट्र संघ की एक रिपोर्ट के अनुसार 2080 में दुनिया की आबादी पीक पर पहुंचेगी और उसके 20 साल बाद यानी 2100 में इसमें गिरावट का दौर शुरू होगा। इस बीच 2023 में भारत की आबादी चीन से ज्यादा हो जाने का अनुमान है और भारत दुनिया में सर्वाधिक आबादी वाला देश बन जाएगा। संयुक्त राष्ट्र संघ के जनसंख्या कोष की तरफ से शुक्रवार को जारी रिपोर्ट के अनुसार 15 नवंबर को दुनिया का 8 अरबवां बच्चा पैदा होगा, जिसके साथ ही दुनिया की आबादी 8 अरब हो जाएगी। हालांकि आबादी की वृद्धि की रफ्तार को ब्रेक लगे हैं, लेकिन अभी भी ये बढ़ रही है। दरअसल विश्व की आबादी को 7 से 8 अरब होने में 12 साल लगे हैं, लेकिन 9 अरब होने में 15 साल लगेंगे। 2037 तक दुनिया की आबादी 9 अरब होगी। رپورٹ میں کہا گیا ہے کہ وشو میں 1950 کے بعد حالانکہ پہلی بار آبادی کی بڑھوتری در میں 1% کی گراوٹ آئی ہے اور اونچ ایوم مدھیم آئے والے 61 بڑے دیشوں میں آبادی کی رفتار کو بریک لگی ہے جن میں بھارت ایوم چین بھی شامل ہیں، لیکن ان دیشوں کا جن سانکھیکی ڈھانچہ اس پرکار کا بن چکا ہے کہ اس میں پرجنن آیو ورگ والی آبادی زیادہ ہے۔ ایسے میں آنے والے سمے میں اچ ایوم مدھیم آئے والے دیشوں میں 2/3 آبادی صرف زیادہ یوا آبادی کی وجہ سے بڑھے گی۔ ایسے میں سرکاروں کے لیے وہاں بہت کچھ کرنے کا کوئی مطلب نہیں رہ جائے گا۔ وہیں دوسری طرف 46 کم آئے والے دیشوں کی آبادی 2050 تک تیزی سے بڑھتے ہوئے 2 گنی ہو جائے گی۔ موجودہ سمے میں وشو میں پرتی مہیلا پرجنن در 2.3 ہے، جبکہ 1950 میں یہ 5 تھی، لیکن وشیشجوں کا کہنا ہے کہ جن سنکھیا استھر کرنے کے لیے یہ در 2.1 تک نیچے آنا ضروری ہے۔ یہ لکش 2050 تک ہی حاصل ہو سکے گا۔ اسی پرکار 2050 میں بچوں سے 2 گنے بزرگ ہوں گے، تب 65 سال سے ادھک عمر کے لوگوں کی سنکھیا 5 سال سے کم عمر کے بچوں کی سنکھیا کی تلنا میں 2 گنی ہوگی۔ رپورٹ میں کہا گیا ہے کہ 2022 میں چین کی آبادی 1.42 ارب تتھا بھارت کی 1.41 ارب کے بیچ ہونے کا انمان ہے۔ 2050 میں بھارت کی کل آبادی 1.68 ارب ہوگی، تب چین کی آبادی گھٹ کر 1.33 ارب رہ جائے گی۔ تیسرے نمبر پر زیادہ آبادی والا دیش ابھی بھی امریکہ ہے، جس کی آبادی 33.7 کروڑ ہے۔ 2050 میں اس کی آبادی 37.5 کروڑ رہنے کا انمان ہے۔ 2030 میں دنیا کی آبادی 8.5، 2050 میں 9.7 تتھا 2100 میں 10.4 ارب پہنچ جائے گی۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کارکرم راجنیتک چرچا۔
بھارت نیندرت کشمیر میں راجنیتک گتیویدھیاں تیز ہونے کی خبریں آ رہی ہیں۔ شری نگر میں ایک بڑی جن سبھا کا آیوجن کیا گیا ہے۔ بیورے کے ساتھ ہمارے سنواددہ سپت محمد حسن۔
جموں کشمیر کی گرمائی راجدھانی شری نگر میں آج اپنی پارٹی، جس کے بارے میں یہ بتایا جاتا ہے کہ اسے نئی دہلی کا آشیرواد پراپت ہے، نے ایک میگا پبلک ایونٹ کے دورہ اپنی طاقت کا بھرپور مظاہرہ کیا۔ ہزاروں کی سنکھیا میں لوگ اس ایونٹ میں شامل ہوئے۔ اپنی پارٹی کے ادھیکش شہید محمد الطاف بخاری نے نئی دہلی سے مطالبہ کیا کہ لوگوں کے دل جیتنے اور اعتماد حاصل کرنے کے لیے مزید سمے ضائع کیے بغیر جموں کشمیر کو راجیہ کا درجہ واپس کیا جائے۔ انہوں نے اپنے بھاشن میں یہ بات بل دے کر کہی کہ ان کا دل جموں کشمیر کے زمینوں کا تحفظ اور سرکاری نوکریوں میں غیر ریاستی لوگوں کی بھرتی کو کسی بھی حال میں سویکار نہیں کرے گی۔ اس اوسر پر لوگوں کی ایک بڑی سنکھیا موجود تھی۔ الیکھنیے کہ 5 اگست 2019 کے بعد جموں کشمیر جب ایک راجیہ ہوا کرتا تھا، جب اس کا راجیہ کا درجہ اور وشیش اختیارات چھینے گئے، کسی بھی مین سٹریم دل کی طرف سے یہ بہت بڑا ایونٹ تھا۔ اس بیچ جموں کشمیر وقف بورڈ کے ادھیکش نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا کہ وقف میں جو پراپرٹیاں ہیں اس کو لوگوں کے سامنے رکھا جائے گا، اور جو بھی اس میں خرد برد ہوا ہے وہ بھی لوگوں کے سامنے رکھا جائے گا۔ درخشاں اندرابی نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا کہ ان کا یہ ماننا ہے کہ ٹرانسپیرنسی سب سے بڑی کامیابی ہے اور نئی دہلی کی موجودہ پرشاسن اس پر عمل کر رہی ہے۔ اس اوسر پر انہوں نے کہا،
یہ ویلی ہے، اس میں اللہ تعالیٰ نے ان پیروں کو، ان ولیوں کو بھیجا تاکہ یہاں پہ ہر جگہ نور برسے، اسی نور کے، اسلام کا نور ہر جگہ، علم کا نور، بھائی چارے کا نور انہوں نے ہی پھیلایا۔ یہاں آئے، یہاں کے لوگ جوش و خروش سے یہاں جوک در جوک آتے ہیں، اور ہم ان کو ماننے والے ہیں، اللہ اور رسول صلی اللہ علیہ وسلم کو ماننے والے لوگ، ایمان کو ماننے والے لوگ، اپنی درگاہوں کو ماننے والے لوگ یہاں پہ آتے ہیں اور اپنی مرادیں پاتے ہیں، اور اللہ کرے اور ہم یہ آج کا جو بڑا دن ہے جوش و خروش سے منائیں، اور ہمیں یہاں امن، بھائی چارہ اور ترقی، اسی کا مقصد ہے کہ ہم یہ عرس پاک مناتے ہیں۔
سبت محمد حسن، ریڈیو تہران، سری نگر۔
اور اسی کے ساتھ راجنیتک چرچا کا کاریکرم سماپت ہوتا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، پیش ہے اب کاریکرم ایران بھرمن۔
ایران بھرمن۔
دوستوں، کارکرم ایران بھرمن کے ساتھ آپ کی سیوا میں اپستھت ہے قائم رضوی کا سلام سویکار کیجیے۔ آج ہم آپ کو شہریار اور اسلام شہر نگروں کے بارے میں بتائیں گے۔ دوستوں، جیسا کہ آپ جانتے ہیں، ایران میں بہت سے نگر ہیں۔ ان نگروں کی اپنی الگ الگ وشیشتائیں اور پہچانیں ہیں۔ کوئی شہر اپنی سندرتا کے لیے جانا جاتا ہے تو کوئی اپنی پراچین سنسکرتی کے لیے۔ کچھ نگر پہاڑوں پر یا ان کے انچلوں میں بسے ہوئے ہیں، جبکہ کچھ میدانی کھیتروں میں بسے ہوئے ہیں۔ ایران کے کچھ ایسے نگر بھی ہیں جن کا اتہاس بہت پرانا ہے۔ ایران کے پراچین اتہاس کے سوامی نگروں میں سے ایک نگر کا نام ہے شہریار۔ ایران کا یہ ایتہاسک نگر دیش کی راجدھانی تہران سے 45 کلومیٹر کی دوری پر استھت ہے۔ یہاں کی جلوایو بہت ہی منموہک ہے۔ اتہاسکاروں کا یہ کہنا ہے کہ شہریار نگر لگ بھگ 8000 ورش پرانا ہے۔ بہت سے اتہاسکار یا اتہاس سے پریم رکھنے والے شہریار کو قرا تپے کے نام سے بھی جانتے ہیں۔ یہ بات نشچت روپ سے کہی جا سکتی ہے کہ 6000 ورش عیسیٰ پورو یہاں پر سبھیتا موجود تھی۔ بعد کے کالوں میں بھی یہاں پر مانو جیون کے چنہ ملے ہیں۔ ساسانی شاسن کال سے شہریار نگر مہتوپورن کھیتروں میں شامل ہو چکا تھا۔ یہاں پر موجود قرا تپے نامک کھیتر کا پتہ سن 1954 سے 1957 کے بیچ برٹن اور فرانس کے پراتتو ویتاؤں نے لگایا تھا۔ اس کھوج کے بعد پتا چلا کہ جس پرکار کی وستوئیں قرا تپے کے نکٹ ملی ہیں، اسی پرکار کی کچھ وستوئیں اٹلی اور اسپین میں بھی کچھ استھانوں پر کھدائی کے دوران ملی ہیں۔ ان استھانوں کو بھی قرا تپے کے نام سے ہی جانا جاتا ہے۔ اس سے پتا چلتا ہے کہ ایران کے شہریار نگر اور اٹلی تتھا اسپین کے ان کھیتروں میں کچھ سمانتائیں اوشی پائی جاتی ہیں، جہاں پر قرا تپے میں ملنے والی وستوؤں جیسی چیزیں ملی ہیں۔ ادھیانوں سے پتہ چلتا ہے کہ جس کال کی یہ وستوئیں ہیں، اس کال میں ان استھانوں پر مانو جیون پایا جاتا تھا۔ جس کال میں ایران کے قرا تپے پر لوگ رہا کرتے تھے، اس کال میں پانی کی آپورتی کو وشیش پرکار سے کیا جاتا تھا۔ وشیش بات یہ ہے کہ قرا تپے میں رہنے والے ہزاروں ورش پورو ڈرینیج سسٹم سے پوری طرح سے اوگت تھے۔ پراچین کال میں جو گاؤں قرا تپے کے ارد گرد استھت تھے ان کے بارے میں یہ بتایا جاتا ہے کہ وہاں اس پرکار کے لوگ رہا کرتے تھے کہ جنہوں نے گفاؤں سے نکلنے کے بعد نیا نیا شہری جیون آرمبھ کیا تھا۔ اس سمے شہریار نگر اتہاس اور پریٹن کے پریمیوں کے لیے وشیش مہتو کا سوامی چھیتر ہو گیا ہے۔ یہاں پر کچھ ایسے ٹیلے پائے جاتے ہیں جو وگت کے وبھن کال کھنڈوں میں مانو وکاس کی گاتھا سناتے ہیں۔ شہریار میں اب تک 102 ایتیہاسک ایوم سانسکرتک دھروہروں کو چنہت کیا جا چکا ہے۔ ان میں 38 ٹیلے، 8 پراچین کمپلیکس، 16 قلعے، 2 مسجدیں اور 3 اتی پراچین اسنان گرہ شامل ہیں۔ ان میں ایک اگنی کنڈ بھی ہے جس کو آتش کدے تخت رستم کہا جاتا ہے۔ اس کے اترکت بابا محمود کا مقبرہ تتھا دہشات قلعہ بھی اس میں شامل ہے۔ یہ سب ایران کے شہریار کی کچھ ایتیہاسک تتھا سانسکرتک دھروہریں ہیں۔ دہشات نامک قلعہ لگ بھگ 2 شتابدیوں پرانا ہے۔ یہ قلعہ جس گاؤں میں استھت ہے اس کا نام بھی دہشات ہے۔ دہشات گاؤں شہریار نگر سے لگ بھگ 10 کلومیٹر پورب میں استھت ہے۔ شہریار کی یاترا پر آنے والے دہشات کو دیکھنے ضرور جاتے ہیں۔ شہریار کے دہشات قلعے میں 4 میناریں ہیں۔ اس کی چھت کو سم لمباکار بنایا گیا ہے۔ اس کے دونوں سروں پر تاق بنی ہوئی ہیں۔ اس قلعے کے نرماڑ میں اینٹوں کا مکھیہ روپ سے پریوگ کیا گیا ہے۔ پرماڑوں سے یہ پتہ چلتا ہے کہ دہشات قلعے کا سمبندھ قاجار کال سے رہا ہے۔ وگت میں اس قلعے سے نگر کی سرکشا کی جاتی تھی اور یہاں سے نگر کی سرکشا کے لیے کام ہوتا تھا۔ شہریار نگر میں جہاں پر بہت سے ایتیہاسک استھل اور سانسکرتک دھروہریں ہیں، وہیں پر اس نگر کی جلوایو بہت ہی اچھی ہے۔ شہریار میں باغ بہت ادھک ہیں۔ یہاں پر کچھ باغ ایسے ہیں جن میں کئی پرکار کے پھل پائے جاتے ہیں۔ اس نگر کے باغ اتنے اچھے، سندر اور ہرے بھرے ہیں کہ ان کو دیکھنے کے لیے نکٹ ورتی نگروں سے لوگ یہاں پر آتے ہیں۔ شہریار کے پھلوں کو ایران کے دورست شیتروں کو بھیجا جاتا ہے۔ ویسے تو شہریار نگر میں کئی پرکار کے پھل پائے جاتے ہیں، کنتو یہاں کے انگور سب سے ادھک مشہور ہیں۔ لوگ ان انگوروں کو بہت پسند کرتے ہیں۔ شہریار کے سوادشت ایوم میٹھے انگوروں کو بہت سے لوگ اپنے وطن اپہار کے روپ میں لے جاتے ہیں۔ پھلوں میں اگر آپ واسطو میں انگور کے شوقین ہیں تو ایک بار ان کو کھانے کے لیے شہریار ضرور آئیے گا۔ شہریار نگر میں لوگ ہاتھوں سے بنی چیزیں بہت زیادہ پسند کرتے ہیں۔ یہاں پر مٹی کے برتن بنانے کا چلن پراچین کال سے چلا آ رہا ہے۔ ایران میں پراچین کال سے مٹی کے برتنوں کا چلن رہا ہے۔ یہاں کے لوگ وگت میں اپنے دینک جیون میں ان کا پریوگ کیا کرتے تھے۔ آدھونک یوگ میں بہت سے استھانوں پر مٹی کے بنے برتنوں کا چلن سماپت سا ہو گیا ہے، کنتو ایران میں آج بھی بہت سے لوگ مٹی سے بنے برتنوں کو پسند کرتے ہیں۔ یہاں پر مٹی کے گلاس، گھڑے، کٹورے، ٹرے اور پھولدان بنائے جاتے ہیں۔ بہت سے لوگ ان کو اپنے گھروں میں ڈیکوریشن کے لیے بھی پریوگ کرتے ہیں۔ دوستو، ہم نے آپ کو اب تک تہران پرانت کے ایک نگر شہریار کے بارے میں بتایا۔ کارکرم کے اس بھاگ میں ہم آپ کو تہران پرانت کے ایک انیہ نگر اسلام شہر کے بارے میں بتانے جا رہے ہیں۔ اسلام شہر راجدھانی تہران سے لگ بھگ 12 کلومیٹر کی دوری پر دکشن میں استھت ہے۔ پراچین کال میں یہ ایک گرامین شیتر تھا۔ قاجار شاسن کال میں اسلام شہر راجاؤں کا پکنک استھل ہوا کرتا تھا۔ جب راجا شکار پر جایا کرتے تھے تو یہاں پر رک کر وہ وشرام کر لیا کرتے تھے۔ اس کال میں اس کو قاسم آباد شاہی کے نام سے بھی پکارتے تھے۔ کچھ لوگ اسے قاسم آباد بھی کہتے تھے۔ بعد میں اسے شاد شہر کہا جانے لگا۔ واسطو میں اس کا نام بدل کر اب اسلام شہر کر دیا گیا ہے۔ اسلام شہر کی گڑنا تہران پرانت کے مہتوپورن نگروں میں ہوتی ہے۔ اس نگر کی 12 ایتیہاسک دھروہروں کو راشٹریہ دھروہروں کی سوچی میں پنجیکرت کیا جا چکا ہے۔ اسلام شہر پورو اور دکشن میں رئی شہر سے ملتا ہے۔ پشچم میں یہ نگر رباط کریم سے ملتا ہے۔ پشچموتر میں اسلام شہر شہریار سے ملتا ہے۔ پراتتو ودوں کا یہ کہنا ہے کہ اسلام شہر میں کھدائی کے دوران جو وستوئیں ملتی ہیں ان سے یہ پتہ چلتا ہے کہ اس کھیتر کا سمبندھ لگ بھگ 7000 ورش عیسیٰ پورو سے رہا ہوگا۔ اس نگر میں کئی پراچین ٹیلے ہیں جو یہاں کی پراچینتا کے ساکشی ہیں۔ اسلام شہر میں دھارمک استھل بھی موجود ہیں اور وہاں پر سانسکرتک استھل بھی پائے جاتے ہیں۔ اسلام شہر کی پراچینتا کی کہانی سنانے والوں میں سے ایک استھل کا نام معفین آباد ہے۔ یہ ایک پراچین ٹیلا ہے۔ معفین آباد نامک ٹیلا اسی نام کے گاؤں میں موجود ہے۔ پراتن ود کہتے ہیں کہ گہن کھدائی کے بعد یہ پتہ چلا ہے کہ اس ٹیلے کا سمبندھ لگ بھگ 5 شتابدی عیسیٰ پورو سے ہے۔ یہاں پر اسلامی کال کی بہت سی چیزیں بھی ملی ہیں۔ معفین آباد نامک پراچین ٹیلے کو راشٹریہ دھروہروں کی سوچی میں پنجیکرت کیا جا چکا ہے۔ اسلام شہر میں ایک انیہ پراچین ٹیلا بھی موجود ہے جس کو چی چکلو کہہ کر پکارا جاتا ہے۔ ایران کے گرم کھیتروں میں پراچین کال سے ہی پانی کو ٹھنڈا رکھنے کے لیے ایک پرکار کی تکنیک کا پریوگ کیا جاتا تھا۔ اس تکنیک کے مادھیم سے استھانیہ لوگ ایک پرکار کی انڈاکار چھوٹی سی عمارت بنایا کرتے تھے۔ اس میں پانی کو لمبے سمے تک ٹھنڈا رکھا جا سکتا تھا۔ یہی کارن ہے کہ اس پرکار کی عمارت کو استھانیہ بھاشا میں یخچال کہتے تھے، جس کا مطلب ہوتا ہے فریج۔ یخچالے ترشمبے نامک یہ عمارت ترشمبے نامک گاؤں میں آج بھی موجود ہے۔ یہ بہت ہی پراچین گاؤں ہے۔ اس میں کئی ایتیہاسک دھروہریں پائی جاتی ہیں۔ سمے گزرنے کے ساتھ ہی یہاں کی بہت سی پراچین عمارتیں یا تو ٹوٹ گئیں یا پھر پراکرتک آپداؤں کے کارن نشٹ ہو گئیں، کنتو یخچالے ترشمبے اب بھی موجود ہے۔ اس کا سمبندھ قاجار کال سے بتایا جاتا ہے، جو اسلام شہر کے درشنیہ استھلوں میں سے ایک ہے۔ یخچالے ترشمبے کی بھی ایک کہانی ہے، لگ بھگ 200 سال پرانی بات ہے۔ اس زمانے میں ایک زمیندار تھا جس کا نام تھا حسام الشکر مالک۔ اس کے پاس بہت زیادہ زمین تھی۔ اپنے باغوں اور زمینوں کی فصلوں کو سرکشت رکھنے کے لیے اس کو ایک اچت استھان کی آوشکتا تھی۔ اس کال میں ٹھنڈی جگہوں پر پھل یا فصلوں کو رکھا جاتا تھا۔ اسی کام کے لیے مالک نے یخچالے ترشمبے کا پریوگ کیا تھا۔ اس کے بھیتر کا اسپیس 40 میٹر سے ادھک تھا۔ یہ ایک بھومیگت کنویں سے جڑا ہوا تھا، جس کے کارن یہاں پر پانی ہمیشہ ٹھنڈا رہا کرتا تھا۔ حالانکہ سوکھا پڑنے اور کنوؤں کے سوکھ جانے کے بعد اب اس کا کوئی بھی اپیوگ باقی نہیں رہا ہے۔ لگ بھگ پچھلے 75 ورشوں سے یہ خالی پڑا ہے۔ ورتمان سمے میں دور دور سے لوگ اس کو دیکھنے کے لیے آتے ہیں۔ لوگوں کی آسانی کے لیے اس کے بھیتر اب کچھ بلب لگا دیے گئے ہیں، تاکہ آنے والے اس کے بھیتری بھاگ کو ٹھیک سے دیکھ سکیں۔ تو دوستوں، کارکرم کا سمے سماپت ہوتا ہے، انومتی دیجیے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے. دوستوں, کارکرم کے بارے میں اپنی پرتکریا ہمیں اوشی بھیجیے گا. ہمارا ای میل آئی ڈی ہے hindi@wsirib.ir. اور اب پیش ہے سبھا کا انتم کارکرم اجول بھوش.
اجول بھوش.
दोस्तों, कार्यक्रम उज्जवल भविष्य की एक अन्य कड़ी को लेकर आपकी सेवा में उपस्थित हैं स्वाति और सैयद. में साम का सलाम स्वीकार कीजिए. आज हम आतंकवाद के खिलाफ ईरान की महत्वपूर्ण भूमिका की चर्चा करेंगे.
पिछले कार्यक्रम में हमने उल्लेख किया था कि इस्लामी क्रांति की महत्वपूर्ण उपलब्धियों में से एक ईरानी राज के हितों की रक्षा और नागरिकों के लिए शांति और सुरक्षा की स्थापना है. सुरक्षा के विभिन्न आयामों में से एक महत्वपूर्ण आयाम राजनीतिक सुरक्षा है. राजनीतिक सुरक्षा का संबंध देशों की संगठनात्मक स्थिरता, सरकारी प्रणालियों और उन विचारधाराओं से है जो सरकारों और राज्यों को वैध बनाती हैं. समस्त घटनाक्रमों और परिवर्तनों के बावजूद पिछले चार दशकों के दौरान ईरानी जनता ने जिस शांति और सुरक्षा का स्वाद चखा है, क्रांति से पहले उसका नामो निशान तक नहीं था. क्रांति से पहले शाही शासन के दौरान देश में कुछ भी सुरक्षित नहीं था, यहां तक कि देश की संप्रभुता तक दांव पर लगी रहती थी. लेकिन क्रांति के बाद स्थिति एकदम पलट गई और ईरान क्षेत्र का सबसे सुरक्षित देश बन गया.
सुरक्षा की अवधारणा और विभिन्न सैद्धांतिक दृष्टिकोणों के तहत यह सवाल किया जाता है कि सुरक्षा किसके लिए या किस चीज के लिए. सुरक्षा के विश्लेषण में यह सवाल कई अध्ययनों का प्रारंभिक बिंदु है. इस्लामी क्रांति की सफलता तक सुरक्षा और राजनीति का अधिकार शाही शासन था, जो शाह के व्यक्तित्व तक ही सीमित होकर रह गया था. इस्लामी क्रांति की सफलता और इस्लामी व्यवस्था में आम लोगों की भागीदारी के बाद सुरक्षा का केंद्र जनता बन गई. सरकार में सबसे पहले आम लोगों की सुरक्षा को मजबूत बनाया गया. इस प्रकार इस्लामी क्रांति की छत्रछाया में आम लोग राजनीति, प्रगति और न्याय का मूल स्तंभ बन गए.
इस्लामी क्रांति के सबसे महत्वपूर्ण सकारात्मक आयामों में से एक आधुनिक और क्रांतिकारी मानव का निर्माण करना था. वैज्ञानिक, औद्योगिक, कलात्मक क्षेत्रों और इसी तरह के सभी क्षेत्रों में इस्लामी क्रांति और इस्लामी गणतंत्र की अन्य सभी उपलब्धियां इस उपलब्धि के कारण हैं. क्रांति और आधुनिकता के इस आदर्श को इस्लामी क्रांति के आंदोलन और थोपे गए युद्ध के शहीदों के रूप में देखा जा सकता है. इस्लामी क्रांति आध्यात्मिकता और इस्लाम पर मर मिटने वाले ईरानियों के अस्तित्व और आंतरिक परिवर्तनों का कारण बनी. ये वही लोग थे जिन्होंने आंतरिक और क्षेत्रीय समीकरणों को बदल कर रख दिया.
अमेरिका और पश्चिमी देशों की ओर से हरी झंडी मिलने के बाद 1980 में सद्दाम ने ईरान पर हमला कर दिया. ईरान ने 8 वर्षों तक सद्दाम और उसके समर्थकों का मुकाबला किया और यह युद्ध में दुश्मन को पराजित किया. लेकिन यह दुश्मनी यहीं खत्म नहीं हुई. 8 वर्षीय ईरान इराक युद्ध के बाद मध्य पूर्व में घटने वाली महत्वपूर्ण घटनाओं में से एक दाएश जैसे तकफीरी आतंकवादी गुटों का गठन और उन्हें ईरान और इस्लामी प्रतिरोध के मुकाबले में लाकर खड़ा करना था. इन गुटों का नेतृत्व अमेरिका और ज़ायनी शासन कर रहे थे. इसके बावजूद अमेरिका ने क्षेत्र में आतंकवाद से मुकाबले के बहाने दाएश के खिलाफ युद्ध का नाटक रचा और इस उद्देश्य के लिए एक अंतर्राष्ट्रीय गठबंधन का भी गठन कर लिया. लेकिन अमेरिका और ज़ायनी शासन के खुफिया समर्थन के कारण दाएश ने बहुत ही कम समय में इराक और सीरिया के अधिकांश इलाकों पर कब्जा कर लिया, अपनी तथाकथित खिलाफत की स्थापना का ऐलान कर दिया. मीडिया ने दाइश को एक बहुत ही शक्तिशाली और खूंखार गुट के तौर पर पेश किया।
दाइश ने इराक और सीरिया के कई इलाकों पर कब्जा करने के अलावा क्षेत्र के अन्य देशों की राष्ट्रीय संप्रभुता के लिए गंभीर चुनौती खड़ी कर दी। इन देशों में सबसे पहले ईरान का नाम आता था, जिसे तकफीरी आतंकवादी अपने निशाने पर लिए हुए थे। इसलिए ईरान ने इराकी और सीरियाई सरकारों के साथ ही रूस और हिजबुल्ला के साथ मिलकर दाइश और अन्य तकफीरी आतंकवादी गुटों को नष्ट करने का बीड़ा उठाया। इस प्रकार से ईरान अमेरिका और उसके सहयोगियों की राजनीतिक और सुरक्षा योजना के रास्ते में सबसे बड़ी रुकावट बन गया। मध्य पूर्व में दाइश के मुख्य उद्देश्यों और रणनीतियों में से एक ईरान की सुरक्षा को खतरे में डालना और प्रतिरोध की धुरी को कमजोर करना था, क्योंकि इराक में सद्दाम के पतन और 2006 में 33 दिवसीय युद्ध में हिजबुल्ला की सफलता के बाद क्षेत्र में ईरान का रणनीतिक प्रभाव बढ़ा है। यहां तक कि सीरिया में अशांति फैलाने और इस अरब देश को अस्थिर करने का एक मकसद बदलते क्षेत्रीय और अंतर्राष्ट्रीय समीकरणों को प्रभावित करना था।
दाइश संकट के व्यापक प्रभाव के तहत ईरान की विदेश नीति भी इससे प्रभावित हुई। ईरान की विदेश नीति सीरिया और इराक में दाइश के विनाश पर केंद्रित हो गई। ईरान ने क्षेत्र में आतंकवाद के खिलाफ इतनी महत्वपूर्ण भूमिका निभाई कि दुश्मन ने भी इसे स्वीकार किया। इराक और सीरिया में दाइश के शक्तिशाली होने से इन दोनों देशों में सांप्रदायिक मतभेद बढ़े और सुरक्षा चुनौतियां उत्पन्न हुई। सीरिया के एक बड़े भाग पर कब्जा करने के बाद दाइश के आतंकवादियों ने इराक का रुख किया और इराक के भी कई क्षेत्रों पर कब्जा कर लिया। 2014 में दाइश ने इराक के दूसरे सबसे बड़े शहर मुसिल पर भी कब्जा कर लिया। उसके बाद तिकरित समेत इराक के एक बड़े हिस्से पर कब्जा कर लिया। बगदाद के आसपास के क्षेत्र में भी दाइश ने अपनी पैठ बनानी शुरू कर दी। हालांकि ईरान के रणनीतिक सहयोगी के रूप में सीरिया में दाइश के विस्तार ने ईरान के लिए गहरी चिंता पैदा कर दी थी, लेकिन 2014 में इराक में दाइश का प्रवेश ईरान के लिए जिंदगी और मौत का मुद्दा बन गया। दाइश के आतंकवादी लगातार ईरान को धमकियां दे रहे थे और ईरान समेत कई देशों पर कब्जा करने के दावे कर रहे थे।
युद्ध के मैदान में इराक के एकमात्र समर्थक के रूप में ईरान ने तेजी से अपने पड़ोसी देश की मदद की और इस युद्ध में इराकी अधिकारियों का मनोबल बढ़ाया ताकि बगदाद, नजफ, करबला और अरबिल के पतन को रोका जा सके। इसके लिए स्वयंसेवी बलों का गठन किया गया और उन्हें जरूरी प्रशिक्षण दिया गया। धीरे धीरे इन बलों ने कब्जा किए गए इलाकों को आजाद करवाना शुरू कर दिया। दाइश के खिलाफ युद्ध में इराक की जीत में ईरान ने महत्वपूर्ण और निर्णायक भूमिका निभाई। वास्तव में ईरान वो पहला देश था जिसने दाइश के खिलाफ इराक की मदद की। सीरिया और इराक में संकट की शुरुआत से ही इन देशों की सरकारों के अनुरोध पर IRGC की कुद्स ब्रिगेड के पूर्व कमांडर जनरल कासिम सुलेमानी ने मोर्चा संभाल लिया। कुद्स ब्रिगेड ने इन देशों के जवानों की प्रतिभा को समझा और उन्हें आतंकवादी गुटों से लड़ने के लिए तैयार किया। परिणाम स्वरूप इराक में हश्दुशाबी और सीरिया में स्वयंसेवी फोर्स का गठन हुआ। कुद्स ब्रिगेड की कमान में इन बलों ने आतंकवादी गुटों का जमकर मुकाबला किया और लगभग उन्हें जड़ से उखाड़ फेंका। इराक और सीरिया के अधिकांश नेताओं का मानना है कि अगर ईरान का समर्थन और जनरल सुलेमानी की रणनीति नहीं होती तो दमिश्क और बगदाद पर भी दाइश का कब्जा हो गया होता। सीरिया में ईरान के पूर्व सैन्य सलाहकार ब्रिगेडियर जनरल मोहम्मद जाफर असदी का कहना है, बगदाद में एक बैठक थी जिसमें राजनेता, धर्मगुरु और अर्थशास्त्री मौजूद थे। उनका कहना था कि उस बुधवार को कि जब जनरल सुलेमानी बगदाद पहुंचे थे, अगर नहीं पहुंचते तो न सिर्फ बगदाद बल्कि नजफ और करबला पर भी दाइश का कब्जा हो चुका होता। लोग भाग रहे थे, बगदाद में राजनेता और अधिकारी भी अपना बोरिया बिस्तरा लपेटने के लिए तैयार थे, लेकिन जब जनरल सुलेमानी पहुंचे तो स्थिति एकदम से बदल गई।
जनरल सुलेमानी ने बगदाद में 14 समूह का गठन किया था। हर समूह के लिए एक कमांड सेंटर बनाया और लोगों और बलों की जिम्मेदारियां निर्धारित की। उनमें से कुछ को बगदाद की रक्षा और कुछ को दाइश को आगे बढ़ने से रोकने की जिम्मेदारी सौंपी। कुर्दिस्तान सोशलिस्ट डेमोक्रेटिक पार्टी के महासचिव मोहम्मद हाज महमूद का कहना है, दाइश के हमले के बाद पहला देश जो अमेरिका और यूरोप से भी पहले अरबिल पहुंचा वह ईरान था। जनरल सुलेमानी 70 कमांडरों और दाइश से मुकाबले के लिए जरूरी गोला बारूद की 3 खेपों के साथ वहां पहुंचे। खुद उन्होंने भी पिशमरगा बलों की मदद की, यहां तक कि मखमूर के इलाके में उनके लोग शहीद भी हुए। इराक के पूर्व प्रधानमंत्री हैदर अल अबादी ने एक बैठक में ईरान और जनरल सुलेमानी की सराहना की थी। इराकी कुर्दिस्तान के पूर्व प्रमुख मसूद बारेजानी का कहना था कि इराक पर हमला करने के बाद जनरल सुलेमानी पहले शख्स थे जो कुर्द बलों पिशमरगा की सहायता के लिए पहुंचे। जनरल सुलेमानी जैसे महान कमांडरों दाइश की पराजय में महत्वपूर्ण भूमिका निभाई है जो इस पूरे क्षेत्र और दुनिया के लिए गंभीर खतरा था।
इसी के साथ कार्यक्रम का समय समाप्त हुआ। अब हमें इजाजत दीजिए।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، ہماری آج کی سبھا آپ کو کیسی لگی ضرور بتائیے گا۔ ہمارا ای میل آئی ڈی ہے hindi@wsiribir۔ ہماری ویب سائٹ ہے parstoday.com/hi۔ تو دوستو، اسی کے ساتھ ریڈیو تہران کی ہندی سیوا کی یہ سبھا اب یہیں پر سمپن ہوتی ہے۔ آپ سبھی سے اب ہم انومتی چاہتے ہیں۔ شبھ راتری، خدا حافظ۔